नमस्कार, हार्दिक स्वागत छ यहाँहरू सम्पूर्णलाई। यो हो दिनेश एफएम 93.8 मेगाहर्ज सुदूरपश्चिमको आवाज र कार्यक्रम तातो बहसको प्रक्रियामा बस्नुभएका यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्न चाहन्छु। कार्यक्रम पश्चिम मानव राजधानुक हामी दिनौँ विभिन्न विषयमा चर्चा परिचर्चा बहस गर्छौँ, छलफल गर्छौँ, कुराकानी गर्छौँ र यतिखेर सबैको ध्यान अब असार 14 छ र 2 मात्र बाँकी छ प्रचार प्रसारको कार्यक्रमको। यो मिति 2 बाँकी रहिरहँदा कसरी आफ्नो पक्षमा चुनावको माहौल तयार पार्दै हुनुहुन्छ? आज हामी धनगढी उपमहानगरपालिका मेयर पदका उम्मेद्वारहरूसँग हामी टेलिफोन सम्पर्क गर्दैछौँ र यतिखेर हाम्रो बिचमा हुनुहुन्छ नेपाली काङ्ग्रेसका जुझारू नेता, एकजना प्रभावशाली नेता, पछिल्लो समय लामो समय उहाँले नगरपालिकामा बसेर जनताको सेवा गर्नुभयो र सबैको प्रिय यतिखेर नेपाली काङ्ग्रेसका नेता हाम्रो बिचमा हुनुहुन्छ। धनगढी उपमहानगरपालिकामा मेयर पदका उम्मेद्वार निरपौडा हाम्रो बिचमा हुनुहुन्छ, उहाँलाई म वेलकम गर्न चाहन्छु। निरप सर, यहाँलाई स्वागत छ कार्यक्रम तातो बहसमा।
धन्यवाद।
आराम हुनुहुन्छ?
एकदम ठिक छ,
ठिक छ, हामीलाई पनि ठिक छ। चुनावको यो मिति असार 14 अन्तिम घडीमा तपाईँ हुनुहुन्छ, यो पूर्व सन्ध्यामा मिति जुन चाहिँ आचार संहिता अन्तर्गत भनौँ न चुनावका लागि 2 मात्र बाँकी छ, चुनावी प्रचार प्रसार कसरी अगाडि बढाइरहनु भएको छ निरपजी?
एकदम सबैलाई भेटघाट गरिराखेको छु, सक्ने जतिलाई भेटघाट गरिराखेको छु, नसक्ने साथीहरूलाई, नसक्ने मेरा आदर्शहरूलाई, मेरा आदरणीय व्यक्तित्वहरूलाई, भेट्न नसकेकावालालाई पनि अनुरोध गर्न चाहन्छु। व्यस्तताका कारणले, समय अभावका कारणले धेरैलाई भेट्न पाएको छैन, त्यसका लागि म क्षमा पनि माग्दछु।
जस्तै निरप सर, पछिल्लो समय टिकटका कुराहरूमा पनि तपाईँले लिन आवश्यक थियो कि थिएन भन्ने कुराहरू पनि आउँछन्, पार्टीले सही मूल्याङ्कन गरेको निरपलाई?
एकदम, धनगढीमा योभन्दा सही मूल्याङ्कन हुनै सक्दैन, योभन्दा सही मूल्याङ्कन गरेको पनि छैन। नेपाली कङ्ग्रेसले पहिलोचोटि नेपाली कङ्ग्रेसले सही मूल्याङ्कन गरे जस्तो मलाई लाग्छ र मलाई टिकट दिने भनेको न्यायसङ्गत पनि हो पार्टीमा।
किन पाउनुभयो होला तपाईँले टिकट? के आधारले तपाईँलाई टिकट दियो होला पार्टीले?
पार्टीमा 24 घन्टा खटिराखेको, निरन्तर रूपमा चलिराखेको, 10-12 वर्षसम्म एउटा सङ्गठनको नेतृत्व गरेर अगाडि बढिरहेको र धनगढीमा सङ्गठन विस्तार र सङ्गठनलाई चुस्त दुरुस्त राखिरहेका कारणले गर्दा हरेक आन्दोलन, हरेक क्रियाकलाप, पार्टीका कुनै पनि क्रियाकलापहरू नछोडी हरेक पार्टीको आन्दोलनहरूमा लागेको, जेल परेको र निरन्तर 10-12-15-20 वर्षसम्म निरन्तर भएर लागेको, कुनै ठाउँमा ब्रेक नगरेको भएका कारणले गर्दा स्वाभाविक रूपमा मैले पाउनुपर्ने स्वाभाविक हो।
अब बताउनुहोस्, तपाईँका चुनावी एजेन्डा के छन्? यतिखेर के एजेन्डा लिएर तपाईँ जनताको बिचमा जाँदै हुनुहुन्छ? 5 वर्षलाई तपाईँलाई किन जिताउने? के आधारले तपाईँले भोट माग्दै हुनुहुन्छ? तपाईँका चुनावी एजेन्डा के छन् निरपा सर, बताउनुहोस् अब जनतालाई।
पहिलो त आधारभूत कुराहरू छन्। यहाँ म फर्स्ट कुरामा त मैले मेरो अहिले पनि भन्ने गरेको छु, स्मार्ट सिटीको अवधारणामा नेपाली कङ्ग्रेस जाँदैछ र त्यसपछि गएर यहाँ ठुलो डुबानको समस्या छ, ढलको समस्या छ, त्यसलाई व्यवस्थापन, त्यसलाई त्यसबाट मुक्ति दिलाउने छु म धनगढी नगरपालिकालाई। त्यसपछि गएर मेरो तटबन्धनको समस्या, 16-17 वडामा तटबन्धनको ठुलो तड्कारो अवस्था छ, कटानको अवस्था छ, त्यसलाई व्यवस्थापन गर्नेछु। यहाँको खानेपानीको स्तर उन्नति गर्नेछु, यहाँको सडकको स्तर उन्नति गर्नेछु, पर्यटकीय रूपमा त्यसलाई अगाडि बढाउनु, पर्यटकीय रूपमा व्यवस्थित गर्नेछु। यहाँको एयरपोर्ट, हस्पिटल, स्वास्थ्य, जनस्वास्थ्य, खानेपानीको व्यवस्थापन गराउनेछु। ती धेरै कमीहरू भएका छन्, 20 वर्षको चुनावका कारणले धेरै कुरा अट्किएका छन्, धेरै कुराहरू रोकिएका छन्। यसलाई टोटल रूपमा, निरन्तर रूपमा लगेर अगाडि बढ्नेछु र यहाँको शिक्षाको आधारभूत शिक्षा र शिक्षामा सबभन्दा बढी जोड दिनेछु। मेरो अयावत कुराहरू छन्, यी सबै कुराहरूलाई व्यवस्थित गरेर लगेर जान्छु। र अनि एउटा मेन, हिजो पनि मेरो सभापति, नेपाली कङ्ग्रेसका सभापति शेरबहादुर देउबा, पार्टीका सभापति, अहिले नेपालको प्रधानमन्त्री पनि हुनुहुन्छ, हिजो क्याम्पस चौकको आमसभामा पनि उहाँले घोषणा गरिसक्नु भएको छ, गौरी फन्टा नाकालाई 1, 2, 3 कुनै पनि हालतमा यहाँको औद्योगिक क्षेत्रलाई विस्तार गर्नका लागि, यहाँको व्यापारीकरणलाई अगाडि बढाउनका लागि र यहाँको सहर सुन्दर बनाउनका लागि त्यो नाकालाई चाहिँ म कुनै पनि हालतमा खोल्ने वातावरण सिर्जना गर्छु। त्यो प्रक्रियामा मैले प्रक्रिया सुरु गरिसकेको छु पनि भन्नुभएको छ, त्यो तपाईँलाई पनि जानकारी छ।
जस्तै अब निरप सर, यहाँ अहिले पनि विद्यमान रूपमा हेर्ने भने डुबानको समस्या छ, जो चाहिँ अहिले धनगढीमा 1 घन्टा पनि पानी पऱ्यो भने जलमग्न हुने अवस्था छ, एउटा खुला मञ्च छैन, यहाँ हामी ठुला कुराहरू गर्दैछौँ, यी यावत समस्याहरू जनतालाई बस पाएको छैन, राम्रोसँग यो सडकहरू चौडा भएनन्, यदि तपाईँले जितेर गएपछि काम कसरी गर्नुहुन्छ यी यावत एजेन्डामा तपाईँले?
यो सुन्नुहोस् न, यो तिनवटा कुरामा प्रत्यक्ष रूपमा म लागिराखेको छु। एउटा कुरा, नेपाली कङ्ग्रेसको पार्टी अफिस अगाडि मुक्त कमैयाहरूको बस्तीलाई व्यवस्थित गरेर त्यहाँ खाली जमिनहरू तयार गरिरहेको छु, त्यो तपाईँले बुझ्नु भएको होला। त्यो प्रक्रिया, पूर्ण प्रक्रिया सिद्धेर मुक्त कमैया बस्तीले आफ्ना घरहरू पनि उठाएर त्यसलाई चाहिँ हामीले नापजोख नगर विकास समितिको तर्फबाट नापजोक गरेर उनीहरूलाई जमिन दिएर उनीहरूले घरहरू पनि तयार गरिसकेको अवस्था छ एउटा। अनि दोस्रो कुरा बस पार्कको धनगढी उपमहानगरपालिकाको आधुनिक बस पार्कको सुविधा सम्पन्न बसको स्तर उन्नति भएको बस पार्कको त्यसको संयोजकै म छु। अब स्थानीय सरकारमा मैले चुनाव जित्यो भने पहिलो कामै म त्यो गर्छु। अनि तेस्रो कुरा त्यसलाई चाहिँ यो यहाँ गर्नुपर्ने अन्य के व्यवस्था हो त्यो म गर्छु।
जस्तै अब निरपसर अहिले तपाईँ जुन चर्चामा हुनुहुन्छ धेरैले अहिले शङ्का उपशङ्का पनि गर्दैछन्। एकजना भनौँ न दलित समुदायको व्यक्ति उठेको छ, काङ्ग्रेसभित्रैबाट प्रतिघात हुन्छ कि घातका कुराहरू भनौँ या काङ्ग्रेसभित्रैबाट असहयोग हुन्छ कि भन्ने यो खेल पनि भइरहेको छ। यो खेललाई तपाईँले कसरी लिनुभएको छ?
होइन, यो षड्यन्त्रमूलक कुरा हो। नेपाली कङ्ग्रेसकै मान्छेले नेपाली कङ्ग्रेसकै पक्षमा अन्तर्घात गर्ने कुरा हुँदैन, किनभने भोलि उसले पनि राजनीति गर्नुपर्ने हुन्छ। निरपो ओडले टिकट पायो भने ऐतिहासिक रूपमा यो जिन्दगीभरिका लागि निरपो ओडले टिकट पाउने होइन, दावी गरेका साथीहरूले पनि टिकट पाउने हो, दावी गरेको साथीहरूले पनि भोलि कुनै न कुनै पदमा आउनु पर्ला, त्यति बेला निरपो ओडको आवश्यकता पर्न सक्छ र नेपाली कङ्ग्रेसको आवश्यकता पर्न सक्छ। र त्यो भएका कारणले गर्दा मेरो अनुरोध उहाँहरूसँग पनि अनुरोध के हो भने भोलि भोलि सबैले हुनुपर्ने हो। निरपो ओड सधैँका लागि मेयर हुने होइन, धनगढीमा सधैँका लागि हुँदैन। त्यसैले गर्दा सामान्य चलिराखेको कुरा हो, अलि विद्रोही दलहरू अन्य पार्टीका साथीहरूले त्यो किसिमका त्यसलाई चर्चामा चलाएको कुरा हो। नेपाली कङ्ग्रेसभित्र कुनै पनि हालतमा अन्तर्गत हुँदैन।
धेरैले भन्छन् नि एकजना अछामको व्यक्तिलाई उठाएको छ, डोटीका मान्छेले भोट दिन्छन् कि दिँदैनन् भन्ने कुराहरू पनि बाहिर चर्चामा छ, यो विषयमा यहाँले के भन्नुहुन्छ निरपसर?
होइन, यहाँ बुझ्न जरुरी छ, म मेरो जन्मस्थान अछाम भए पनि म अहिले कैलालीको मान्छे हो। रोटीमा जन्मस्थान भएका मान्छेहरूको स्थान पनि कैलालीमै हो। कैलालीमै बसिरहेका छौँ, कैलालीमै खाइरहेका छौँ, कैलालीमै रोजगारी गरिरहेका छौँ, कैलालीमै व्यवस्थित तरिकाले बसिरहेको छ। त्यसैले डोटी बजाङ बाजुरा बजाङ भन्ने यो सामान्य यो अन्य बेकारको कुराहरू उठाएको, यो षड्यन्त्रमूलक कुरा उठाएको यो एकदम फाल्टु र वाहेक कुरा हो। किनभने हामीले अब विकास गर्ने भनेको कैलालीको हो, विकास गर्ने भनेको धनगढीको महानगरपालिका हो। धनगढीको महानगरलाई सुन्दर नगरी बनाउनका लागि यहाँ डोटी अछाम बाजुरा बजाङ बैतडी सबैको आवश्यकता पर्छ। त्यो कुरा एकदम वाहेक किसिमको कुरा हो, त्यो फाल्टु कुरा हो, त्यो नगर्ने मान्छेहरूले गरेको।
ठिक छ, अब खैर अब एक दुईवटा प्रश्न जुन तपाईँप्रति आरोप लाग्दै आएछन् ती प्रश्नको तपाईँले खण्डन गर्ने अवसर पनि यहाँलाई दिन्छु म। र लामो समय तपाईँ करिब करिब भनौँ न 8-10 वर्ष तपाईँ एउटा संयन्त्रमा बस्नुभयो, जिल्लामा चाहिँ तपाईँ भनौँ न नगरपालिकाको एउटा संयोजकको रूपमा तपाईँ आलोपालोमा बस्नुभयो र नगर विकास समितिको तपाईँ आफै पनि एउटा अध्यक्ष रहनुभयो। त्यो समयमा तपाईँले गरेका जुन चाहिँ गल्ती भनौँ या तपाईँले गरेका निर्णयलाई आज जनताले कुन रूपमा हेरिरहेको छन् यहाँलाई पक्कै पनि थाहा छ। तपाईँले चाहिँ प्रति जमिनहरू या भनौँ खोला नालामा चाहिँ जमिनहरू दिएको भन्ने आरोप तपाईँलाई लाग्दै आएको छ, यस्तो किसिमको कामहरू तपाईँले आफ्नो कार्यकालमा किन गर्नुभयो निरपजी?
होइन, सर्वप्रथम त पहिला कुरा आरोप लगाउने मान्छेलाई सोध्नु पर्यो। धनगढी नगर विकास समितिमा म अध्यक्ष भएर बस्दा मैले 199 बिघाको जमिनको लाल पूर्जा ल्याउने निर्णय मैले गरेको, बाँड्ने अधिकार मसँग थिएन। निर्णय गरेर ल्याइसकेपछि म मेरो नगर विकास समितिको कार्यकाल समाप्त भयो।
हजुर,
जमिन ल्याएकै हो मैले, तर जमिन ल्याउनेमा नाली नापे कि त्यो नापे भनेको चाहिँ त्यो मभन्दा पछिको अध्यक्षलाई सोद्धा हुन्छ। त्यो खालि अहिले अहिले चुनावी आरोप हो। अनि दोस्रो कुरा अर्को कुरा के भने त्यहाँ मैले जमिन मेरो हातबाट एक धुर पनि मेरो पालामा बिक्री भयो, के अरे त्यो वितरण भएको छैन। त्यसमा तपाईँहरू निश्चिन्त रहनुहोस्, त्यो अहिले चुनावी रूपमा प्रतिपक्षले लगाउने आरोप हो।
अब एउटा कुरा, तपाईँ नगरपालिकामा एउटा संयन्त्रमा बसिरहँदा कर बढाएको आरोप पनि तपाईँप्रति लाग्दै आएको छ, भनौँ न यो पिरियडमा चाहिँ तपाईँले कर बढाउनमा ठुलो योगदान तपाईँको रह्यो। र अस्ति तपाईँले एउटा कार्यक्रममा ककसमा पनि के भन्नुभयो भने हामी भने साँची मात्रै हो। वास्तवमै के नगरपालिकामा राजनीतिक दल यतिखेरसम्म जो संयन्त्रमा हुनुहुन्थ्यो तपाईँहरू के वास्तवमै साँची हो त तपाईँ निर्पजी?
अब एउटा कुरा के भने करको बारेमा तपाईँले राम्रोसँग रजिस्टर लगेर गए हुन्छ, रजिस्टरहरू अहिले चुनाव लड्ने मान्छेहरू अरूले पनि त्यो रजिस्टरमा साइन गरेको छ।
हजुर,
10,000 रुपियाँ पट्टाको मूल्य 20 वर्षपछि त्यो जग्गाको मूल्य 20 लाख रुपियाँ पुगिसकेको अवस्था छ र दर बढेको छैन। तपाईँले राम्रोसँग त्यो बुझ्न जरुरी छ, तपाईँले आजदेखि तिर्न जरुरी छ। दर बढेको छैन, करको दर बढेको छैन, किनभने करको दर बढेको होइन, मूल्याङ्कन बढेको, सम्पत्तिको मूल्याङ्कन बढेको, सम्पत्तिको मूल्याङ्कन बढेपछि स्वाभाविक रूपमा कर पर्छ। तर एउटा कुरा के भने मैले अब गयो भने अवैज्ञानिक भएको हुनसक्छ, त्यो कुरामा म स्वीकार गर्न तयार छु। तर के भने अब म चाहिँ नगरपालिकाको मेयर भएर गयो भने त्यसलाई वैज्ञानिक रूपमा र व्यवस्थित तरिकाले म कर अगाडि लगाउने छु। तर एउटा तपाईँले बुझ्न जरुरी छ र यहाँ जनताले र लगाएका आरोप लगाउने साथीहरूले पनि बुझ्न जरुरी छ, 20 वर्ष अगाडि त्यो जमिनको मूल्य 10,000 थियो, 20 वर्षपछि त्यो जमिनको मूल्य 20 लाख भएर पुगेको छ। धनगढीको अहिले 5 वर्ष यताको जमिनको मूल्य आकाश सुन्ने भएको छ। र एकातिर के भने त्यहाँ भएका फलोअरका साथीहरूले पनि गरेको र यहाँ अहिले यो ताक्लाबन्दी गर्ने यो वापदण्ड बनाउनेवालाले पनि 1 लाख रुपियाँ मूल्य भएको जमिनको 25 लाख रुपियाँ मूल्य उहाँहरूले आफैले बढाउनु भएको छ। अवस्था के हो यो एकदम यो पनि तुच्छ एकदम बेफाल्तुको अहिले चुनावी आरोप मात्रै हो।
अब एउटा अझ अर्को प्रश्न मैले यहाँलाई तिर्छ्याएँ यो अवस्था हेर्दा निरपसर किनभने लामो समयदेखि तपाईँ हुनुहुन्छ धेरैले आरोप लगाउँछन् त्यहाँका चाहिँ भनौँ न सानो सानो लोभमा चाहिँ राजनीतिक दलहरू पर्ने भनौँ न त्यहाँको तेलका कुपनका लागि भनौँ या त्यहाँ चाहिँ भ्रष्टाचार गरेका कुराहरू पनि बेला बखतमा आउँछन् यहाँले किन अब राजनीति भने अब पेसा होइन यसलाई चाहिँ सेवा गर्ने एउटा माध्यम बनाउनुपर्छ भन्ने तपाईँका विपक्षीहरूले आरोप पनि लाउँदै आएका छन् यो अवस्थामा अब निरपोड जितेर गएपछि जनताको सेवक भएर काम गर्छ कि मालिक भएर काम गर्छ अब
होइन अब एउटा कुरा भाइ एउटा कुरा सुन्न एउटा कुरा बुझ्न जरुरी छ धानु छ के भने आरोप लगाउने कुरा एउटा कुरा के हो भने एउटा सहमति भएको छ कम्तीमा पनि 5 लिटर भनेको मैले सुरुदेखि मेरो नेपाली कङ्ग्रेसको तर्फबाट र म निरपोडको तर्फबाट सुरुदेखि मैले एउटा के दाबी गरेको थिएँ भने भत्ता पनि लिनु हुँदैन भनेर हामीले भत्ता पनि नलिएको अवस्था हो धनगढीको महानगरपालिकामा तर के भने समाजस्यता र सहमतिको आधार छ अरू जम्मै राजनीतिक दल त्यहाँ 28 राजनीतिक दलहरू छ 28 राजनीतिक दलको उपस्थिति र प्रतिनिधित्व छ त्यो प्रतिनिधित्वमा भत्ता पनि नलिने केही पनि सुविधा नदिने भने हामी नगरपालिकामा किन आउने हामी नगरपालिकामा आधिकारिक मान्छे पनि होइन केही पनि होइन त्यो किसिमको परिस्थितिको कारणले जबरजस्ती मजबुरीका हिसाबमा 5 लिटर तेल त्यसमा पनि मेरो 12 महिनामा 10 महिनामा 15 महिनामा कुनै बेला परिस्थिति पऱ्यो भने लयार व्यवस्था गरिदियो भनेर केटाहरूले गरिदिने कुरा थियो निरन्तर रूपमा मैले कुनै पनि निरन्तर रूपमा अहिले बसेको देखि निरन्तर रूपमा 5 लिटर तेल कुपन मैले कुनै पनि सुविधा लिएको छैन उपमहानगरपालिका।
अब अन्त्यमा जाँदा जाँदै निरपोड सर अब यो बताउनुहोस् यति काम गर्नका लागि जित्नु पर्ला तपाईँको जित्ने आधार के छ अहिलेसम्म जुन किसिमले तपाईँले काम गरिरहनु भएको छ जनताको नजिक भएर तपाईँ सेवकको रूपमा चाहिँ रात दिन खटिरहनु भएको छ अब जित्ने आधार के छ यहाँको?
होइन एकदम प्रष्ट रूपमा छ निरपोडले जित्नुपर्ने आधार आउने के छ प्रत्येकको घर दैलो गरेको छु मैले अहिले चुनावी दौरानमा गर्न सकेको छैन होला अन्य अन्यमा मैले 20 वर्षदेखि प्रत्येकको घर दैलो गरेको छु प्रत्येकको सेवा गरेको छु प्रत्येक कार्यकर्ताहरूले भनेका कुराहरू गरेको छु जनताहरू मेरो अगाडि आएको सबै पक्षका जनताहरूलाई सहयोग गरेको छु र म आफू निरन्तर रूपमा लागिरहेको छु त्यसैले गर्दा किनभने पार्टीमा पनि साङ्गठनिक रूपमा पनि कङ्ग्रेसमा मजबुत बनाएको छु केही साथीहरू पछाडि लागिराखेको होला त्यो पूर्वाग्रही र केही किसिमको कुरा हुनसक्छ नत्र भने निरन्तर रूपमा इमान्दारीतासँग विश्वासका साथ एकदम शालीन भएर हरेकका कामहरू गरेको छु विकास गरेको छु भनेको डिमान्ड पुरा गरेको छु सङ्गठन चुस्त राखेको छु त्यो भएका कारणले गर्दा सबैले मलाई माया गर्नुभएको छ सबै जनता सबै पक्ष सबै जात जातिहरूले माया गर्नुभएको छ त्यसैले गर्दा मेरो जित्ने आधार प्रबल छ।
अब अन्त्यमा तपाईँको प्रतिस्पर्धा कोसँग होला अहिलेका चर्चामा रहेका नामहरू मध्ये?
मेरो प्रतिस्पर्धा कुनै पनि पार्टीसँग छैन।
तपाईँ जित्नुहुन्छ? कति अनुमान कति गर्नु भएको छ निरपो सर? अब 1-2 दिन बाँकी छ त्यसपछि मौन तपाईँहरूको भनौँ न यो बिचमा फेरि
मेरो एउटा मात्रै समस्या छ अहिलेको परिस्थितिमा चुनावी दौरानमा मेरो पार्टीको प्राविधिक कारणले गर्दा टिकटको ढिलाइ सुस्तीका कारणले गर्दा म प्रत्येकको घर जान सकेको छैन प्रत्येकको घर दैलो पुग्न सकेको छैन प्रत्येकको टोल पुग्न सकेको छैन त्यो मेरो समस्या भएको छ नभए अन्यथा सम्पूर्ण रूपमा नेपाली कङ्ग्रेसको मात्रै होइन मैले सबै राजनीतिक दलहरूसँग सम्बन्धित मान्छेहरू सबै जनताहरूसँग सबै पक्षहरूको पक्षमा छु पक्षमा उभिएको छु र पक्षमा लागेको छु र सहयोग गरेका कारणले गर्दा मेरो चाहिँ पूर्ण रूपमा दावेदार छ र म क्षमा पनि माग्न चाहन्छु सबैका ठाउँमा आउन सकिराखेको छैन सबैलाई मैले फोन कन्ट्याक्ट गर्न सकेको छैन मेरो एउटा प्राविधिक समस्या पनि त्यो चुनावभन्दा ठ्याक्कै 15 दिन 20 दिन अगाडि मेरो आधिकारिक मैले चलाउने मोबाइल हराएका कारणले 1000 मोबाइल नम्बरहरू मेरो बेपत्ता भएका कारणले गर्दा मैले सकिराखेको छैन यसका लागि म क्षमा माग्दछु र अनुरोध पनि गर्दछु नेपाली कङ्ग्रेसको 7 जनालाई प्रत्येक टोलमा प्रत्येक टिमबाट वाडामा 7 जनालाई भोट हाली टिमलाई सहयोग गरेर जानुभयो भने धनगढी नगर उपमहानगरपालिका सुन्दर धनगढी उपमहानगरपालिका बनाएर तपाईँहरूलाई बुझाउने छु भन्ने प्रतिबद्धता पनि म जारी गर्छु।
जस्तै अहिले मौन जुन चाहिँ प्रचार प्रसारको समयमा चाहिँ करोडौँको खेलहरू हुन्छ भन्ने कुराहरू पनि आएको छ यो बिचमा चाहिँ निरपोडले कति पैसा खर्च गर्दैछ भन्ने प्रश्नहरू जनताले तिर्छ्यायो भने
म सामान्य मान्छे हुँ मैले अहिलेसम्म मैले तपाईँहरूलाई थाहा छ अहिलेसम्म सामान्य रूपमा पदीय रूपमा बसेको पनि छैन भ्रष्टाचार गरेको पनि छैन आर्थिक रूपमा प्रब्लम दिने म एकदम सामान्य मान्छे हो आर्थिक रूपमा कमजोर मान्छे हो मेरो आर्थिक अवस्था के होइन जनताले मलाई सहयोग गर्नुहुन्छ पैसा खाएर पनि मलाई सहयोग गर्नुहुन्छ कुनै दलले गरिराखेको छ भने प्रत्यक्ष रूपमा क्षेत्रमा हेर्नुहोस् अरू दलहरूले अहिले पनि सुँगुर काटिराखेको छ मुर्गा काटिराखेको छ लोकर गरिरहेको छ निरपो वडको 19 वाडा अध्यक्षलाई सोध्नुहोस् 1 रुपियाँ पनि मैले वाडामा पठाएको छैन।
अब यो बागी उम्मेद्वारहरू पनि छन् निरपो सर यिनी बागी उम्मेद्वारले कहीँ कतै निरपो वडलाई बाधा पुर्याउने त होइन
होइन अब सामान्य रूपमा त बागी उम्मेद्वार भयो भने पुग्न सक्छ, नभए बाँकी उम्मेदवारहरू पनि मेरो सहयोग समर्थनमा छन्।
थ्याङ्क यू सो मच, अल द बेस्ट निरपा सर, जित्नुहोस्, हाम्रो शुभकामना छ। थ्याङ्क यू सो मच,
धन्यवाद।
आज निश्चित यतिखेर हामीसँग हुनुहुन्थ्यो नेपाली काङ्ग्रेसबाट धनगढी उपमहानगरपालिकामा मेयर पदका उम्मेद्वार निरपा ओढ हुनुहुन्थ्यो, उहाँसँग हामीले चर्चा परिचर्चा र बहस गऱ्यौँ। यतिखेर हामी छोटो व्यापारिक भित्रमा जान्छौँ, ब्रेकपछि हामी नेकपा एमालेका दुर्गा प्रसाद जोशीसँगको प्रत्यक्ष कुराकानीलाई लिएर आउनेछौँ। यतिखेर हामी छोटो व्यापारिक भित्रमा जान्छौँ।
गोपाल हमाल यसपालिको मेयरमा एक भोट विकासलाई।
आदरणीय नगरवासी दाजुभाइ तथा दिदीबहिनीहरू, धनगढी उपमहानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार सुन्दर सुदूरपश्चिमका अभियन्ता तथा विकास प्रेमी गोपाल हमाललाई मतपत्रको पहिलो कोलमको अन्तमा रहेको चुनाव चिन्ह मकैको बोटमा छाप लगाई अत्यधिक मतले विजयी गराऊ। चुनाव प्रचार प्रसार समिति।
कांग्रेस नै हो यो देश बनाउने, कांग्रेस नै हो नगरलाई सजाउने।
नेपाली काङ्ग्रेसका तर्फबाट धनगढी उपमहानगरपालिकाका मेयर पदका उम्मेद्वार निरपा ओड, उपमेयरकी उम्मेद्वार सुशीला मिश्र भट्ट लगायत 19 वडाका वडा अध्यक्ष र सदस्यहरूलाई रुख चिन्हमा मतदान गरी अत्याधिक बहुमतले विजयी गराउँ। जय नेपाल।
नमस्कार गर्दछौ सबैजनामा।
असार 14 गते हुन गइरहेको स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा धनगढी उपमहानगरपालिकाको समृद्ध विकासका निम्ति योग्य, कर्मठ, लगनशील, मेहनती र जुझारु नेता फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य धनगढी उपमहानगरपालिकाका मेयर पदका उम्मेद्वार प्रेम बिसीलाई नेपाल लोकतान्त्रिक फोरमको चुनाव चिन्ह नमस्तेमा मतदान गरी अत्याधिक बहुमतले विजय गराउनु हुन सम्पूर्ण नगरवासी दाजुभाइ तथा दिदीबहिनीहरूलाई हार्दिक अनुरोध गर्दछौँ। प्रचार प्रसार समिति, नेपाल लोकतान्त्रिक फोरम, धनगढी उपमहानगरपालिका।
राष्ट्र र राष्ट्रियताको रक्षा गरौँ, सुन्दर नगर हाम्रो सहर निर्माणका लागि गिलासमा मतदान गरौँ। राष्ट्रिय जनमोर्चाको तर्फबाट धनगढी उपमहानगरपालिकामा मेयर पदका उम्मेद्वार कृष्ण प्रसाद चौधरी सहित सम्पूर्ण जनमोर्चाको टिमलाई अत्याधिक बहुमत दिएर असार 14 गते हुने स्थानीय तहको निर्वाचनमा विजय गराइदिन हुन हार्दिक अपिल गर्दछौँ। प्रचार प्रसार समिति, राष्ट्रिय जनमोर्चा, धनगढी उपमहानगरपालिका, धनगढी कैलाली।
Smart and stylish, mobile in my pocket.
Am I?
Batteries are durable, picture crystal clear. I love my mobile. Am I
best smartphone? Android based latest processor, high performance, long lasting battery, value for money. Also, we have power bank, MI health bank, Bluetooth speaker, and many more products. MI mobile.
आदरणीय श्रोता पुनः यहाँहरू सम्पूर्णलाई स्वागत छ। यो हो सुदूरपश्चिमको आवाज दिनेश एफएम 93.8 मेगाहर्ज सुन्दै हुनुहुन्छ र कार्यक्रम हो यो तातो बहस, र म छु कार्यक्रम प्रस्तुत नवराज धानुक। भने भर्खरै तपाईँहरूलाई सुन्नुभयो नेपाली काङ्ग्रेसको तर्फबाट मेयर पदका उम्मेद्वार निरप ओडका विचार, उहाँका एजेन्डा भिजन र उहाँले कसरी काम गर्नुहोला, यावत विषयमा हामीले कुराकानी गऱ्यौँ भने यतिखेर हाम्रो बिचमा हुनुहुन्छ नेकपा एमालेको तर्फबाट धनगढी उपमहानगरपालिकामा मेयर पदका उम्मेद्वार, एकजना सफल, एकजना इमान्दार र एकजना बुद्धिजीवी सर्कलको व्यक्ति, पछिल्लो समय नेकपा एमाले उहाँलाई धनगढी उपमहानगरपालिका मेयर पदमा उम्मेद्वार बनाएको छ, दुर्गा प्रसाद जोशी यतिखेर हामीसँग हुनुहुन्छ। उहाँलाई म कार्यक्रममा वेलकम गर्छु। दुर्गाजी, यहाँलाई स्वागत छ कार्यक्रम तातो बहसमा।
धन्यवाद धनुजी।
आराम हुनुहुन्छ सर?
सर सन्चै छ सर।
यतिखेर चुनावको मिति अन्तिममा छौँ हामी, किनभने 2 दिन मात्र बाँकी छ। यो चुनावको मिति नजिकै गर्दा प्रचार प्रसारलाई कसरी अगाडि बढाइरहनु भएको छ दुर्गा सर?
अब चुनावको मिति नजिकै गर्दा हाम्रो पनि कार्यवस्था त अत्यन्तै चाहिँ बढेर गएको छ, होइन?
हजुर।
अब जनताको माग पनि आइरहेका छ, विभिन्न ठाउँमा चाहिँ भेटघाट गर्न चाहिँ जनता उत्सुक छन्। किन भन्दा नेकपा एमालेका हामी उम्मेदवार भएको हुनाले नेकपा एमालेलाई जनता भोट हाल्न उत्सुक देखिएको हुनाले अब उहाँहरूको भनाइ के छ भन्दा एमालेमा भोट हाल्ने हामी चाहिँ के अरे एमालेका उम्मेदवारसँग भेटघाट गर्न हामी इच्छुक छौँ भनेर उहाँहरूको तीव्र चाहिँ चाहना भएको हुनाले अहिले हामी जनताको घर दैलोमा जाने काममा नि बढी जस्तो व्यस्त छौँ।
धेरैले भन्छन् दुर्गा प्रसाद जोशीको नाम चाहिँ नसुनेको व्यक्तिको नाम आयो, यसर्थ पनि एमालेको उम्मेदवार त्यति राम्रो भएन कि भन्ने कुराहरू आउँछन्। यो विषयलाई यहाँले कसरी खण्डन गर्नुहुन्छ दुर्गा सर?
त्यो कसले के भन्छ सँग सरोकार भएन, आम चाहिँ के अरे धनगढीको महानगरपालिकाका चाहिँ के अरे श्रद्धेय चाहिँ के लोकतन्त्रका मालिक जनताले के चाहिने बुझिसकेका छन् भन्दा अहिलेका राजनीतिक दलहरूलाई जसले उठाएको छ ती मध्ये सबैभन्दा सक्षम योग्य इमान्दार र चाहिँ के अरे एउटा बौद्धिक चाहिँ के अरे क्षेत्रबाट चाहिँ प्रवेश गरेको व्यक्ति भनेको दुर्गा प्रसाद जोशी हो। यदि यो सहरमा भ्रष्टाचारलाई निर्मूल गर्नु छ र साँच्चीकै चाहिँ के अरे विकासका निमित्त एउटा बौद्धिक क्रान्ति ल्याउनु छ भने त्यसको निमित्त दुर्गा प्रसाद जोशी उपयुक्त क्यान्डिडेट हो र उसलाई चाहिँ जिताउन आवश्यक छ भन्ने कुरामा चाहिँ लोकतन्त्रका चाहिँ न्यायाधीश सम्मानित चाहिँ के अरे लोकतन्त्रका चाहिँ के अरे एउटा चाहिँ पिल्लरको रूपमा रहेका चाहिँ जनता अत्यन्त कन्भेन्सन अब मलाई चिन्ने र नचिन्नेसँग सरकार होइन दलीय व्यवस्थामा व्यक्ति गर्ने कुरा हो, दल ठुलो कुरा हो। म नेकपा एमालेको चाहिँ क्यान्डिडेट हो, नेकपा एमाले यो मुलुकको सबैभन्दा चाहिँ के अरे एउटा चाहिँ प्रसिद्ध पार्टी, सबैभन्दा चाहिँ के अरे मजबुत पार्टी, बलियो पार्टी र नेपाली जनताको एउटा अभिभावक ग्रहण गर्ने पार्टी भएको हुनाले नेकपा एमाले नै मेरो लागि नेकपा एमालेको उम्मेदवार बन्नु नै मेरो लागि काफी परिचय हो जस्तो लाग्छ।
जस्तै दुर्गा सर अहिले चर्चा गर्ने हो भने तपाईँलाई पार्टीले किन टिकट दियो भन्ने कुरा पनि आउला, यो विषय अब गौण छ किनभने यो विषयमा हामी प्रवेश गर्दैनौँ। यतिखेर चुनावको यो मिति नजिकै गर्दा तपाईँले यस धनगढी उपमहानगरपालिकाका समस्यालाई चाहिँ कुन चाहिँ तरिकाले तपाईँले यतिखेर जनताको बिचमा कसरी चुनावी एजेन्डा बनाइरहनु भएको छ, के प्रतिबद्धताहरू जनताको बिचमा लगिरहनु भएको छ दुर्गा सर?
धानुजी धनगढी उपमहानगरपालिकामा थुप्रै समस्या छन्, तटबन्धनका समस्याहरू छन्, पर्यटनका समस्याहरू छन्, खेलकुदका समस्या छन्। फाफला क्रिकेट मैदानलाई अगाडि बढाउनुपर्छ, धनगढी स्टेडियमलाई अगाडि बढाउनुपर्छ, अनि त्यसपछि तपाईँको चाहिने के तटबन्धनका समस्याहरू, डुबानका चाहिने समस्याहरू, शिक्षाका समस्या, गम्भीर समस्या भनेको शिक्षामा समस्या छ। हेर्नुहोस् दुई प्रकारको नागरिक चाहिने के अहिलेको शिक्षाले उत्पादन गरिराखेको अवस्था छ। यी थुप्रै चाहिने के समस्याहरू चाहिँ हाम्रो अगाडि चाहिने के छन्। फेरि पनि हामी चाहिने के जनतालाई विनम्रताका साथ आग्रह गर्दैछौँ त भन्दाखेरि अहिलेको मुख्य काम भनेको पूर्वाधार विकास र जनताको जीवनशैलीमा एउटा चाहिँ व्यापक चाहिने के अरे परिवर्तन ल्याउनु हो। मुलुकमा प्रजातन्त्रको पुनर्स्थापना भए तापनि, राजनीतिक स्वतन्त्रता प्राप्त गरे तापनि जनताको आर्थिक क्रियाकलापमा कुनै पनि खालका प्रगति हुन सकेनन्, जसले गर्दा आज जनतामा निराशा छ, कुण्ठा छ, जनता फ्रस्ट्रेट छ। त्यो फ्रस्ट्रेट जनतालाई जनताको अनुहारमा खुसीको लाली ल्याउन आवश्यक छ। यसको निमित्त नेकपा एमाले चाहिँ सक्षम छ। नेकपा एमाले के भनेको छ भन्दा पूर्वाधार विकासको निमित्त हामी चाहिँ नगर उपमहानगरपालिकामा चाहिँ के अरे हाम्रो नेतृत्वमा सरकार स्थापित भइसकेपछि हामी भ्रष्टाचारलाई चाहिँ के अरे निर्मूल गर्दै जनताले तिरेको कर जो चाहिँ के अरे बजेटको रूपमा चाहिँ के अरे रहेको हुन्छ त्यसलाई चाहिँ पूर्णतया चाहिँ के अरे हामी पूर्वाधार विकासमा चाहिँ के अरे प्रयोग गर्नेछौँ र जनताको जीवनस्तरमाथि उठाउनको निमित्त विकासका लागि बौद्धिक क्रान्ति वा भनौँ परिवर्तनका लागि बौद्धिक क्रान्तिको एउटा मूल स्लोगन बोकेर हामी चाहिँ के अरे त्यो मार्फत विभिन्न आय आर्जनका कार्यक्रमहरू माथि उठाउँदै जबसम्म जनताको चाहिँ के अरे आर्थिक रूपमा जनता सम्पन्न हुँदैन, आर्थिक क्रियाकलापमा जनता चाहिँ अगाडि बढ्दैन, तबसम्म चाहिँ के अरे जनताको जीवनस्तरमाथि नउठ्ने भएको हुनाले हामी त्यतातिर पनि सजग छौँ। अर्को कुरा म यहाँ राखौँ, हामीले जनतालाई भन्दै आएको विषयवस्तु के हो भन्दा अहिलेको मूलभूत चाहिँ के अरे समस्या भनेको सबैभन्दा ठुलो बेरोजगारी समस्या हो। यो बेरोजगारी समस्या जबसम्म चाहिँ के अरे हामी हटाउन सक्दैनौँ तबसम्म के अरे धनगढी उपमहानगरपालिकाका जनताले कुनै पनि राजनीतिक दल वा व्यक्तिलाई विश्वास गर्ने अवस्था छैन। तर नेकपा एमालेका हामी नेकपा एमाले जस्तो मुलुकको जिम्मेवार राजनीतिक दल र त्यो दलले उठाएका हामी उम्मेदवारसँग एउटा यस्तो स्पष्ट दृष्टिकोण र भिजन छ जसले गर्दा चाहिँ हामी के भन्दैछौँ भन्दाखेरि अब सहरमा ट्रेड स्कुल वा यहाँ कि प्राविधिक विद्यालयहरू हामी खोल्नेछौँ, जहाँ जुन प्राविधिक विद्यालय मार्फत इलेक्ट्रिकल चाहिने के अरे स्किलहरू दिइनेछ, होटल म्यानेजमेन्ट सम्बन्धी स्किलहरू दिइनेछ, टुरिज्म सम्बन्धी स्किलहरू सिकाइनेछ र ती सिकाइएका सिपहरू मार्फत चाहिने के अरे हामी चाहिने के अरे यहाँका युवाहरूलाई अब भारतको कुनै पनि चाहिँ गल्लीमा चौकीदार बन्नुपर्ने अवस्था आउने छैन। यहाँका युवाहरूले अब अरबको 50 डिग्री तापक्रममा गएर लेबरी काम गर्नुपर्ने छैन। बरु हामी के भन्दैछौँ भन्दा धनगढी घर भएर विश्वका विभिन्न देशमा बसेका जुन दक्ष शक्तिको रूपमा परिवार आश्रित छ के अरे जनशक्ति छ, त्यो जनशक्तिलाई लगानीको निमित्त चाहिँ के अरे तपाईँहरू आफ्नो घर फर्किनुहोस् भन्ने गरी आउनुहोस् भनेर हामी हार्दिक आह्वान गर्न चाहन्छौँ र लगानीको निमित्त उपयुक्त वातावरण बनाउन चाहन्छौँ। जबसम्म लगानीको निमित्त उपयुक्त वातावरण बन्दैन तबसम्म चाहिँ के अरे उद्योग कल कारखाना वा कुनै पनि शक्ति प्रतिष्ठानहरूको स्थापना हुन नसक्ने भएको हुनाले हामी लगानीको निमित्त उपयुक्त वातावरण बनाउँदै जनताको निमित्त काम गर्ने हो। लोकतन्त्र भनेको चाहिँ के अरे जुन लोकतन्त्रमा जनताको चाहिँ के अरे मालिक हुन्छ, हामी सेवक हुने हो। हामी सेवक बन्नको निमित्त यो जीवनको 50 वर्षको उमेरमा क्याम्पस प्रमुख जस्तो सम्मानित गरिमामय पदबाट राजीनामा गरेर हामी राजनीतिमा होमिएका छौँ। त्यसरी जनताले हामीलाई भरोसा गरेका छन्, विश्वास गरेका छन्, हाम्रो क्षमता जनताले पहिचान गरेका छन्। हिजोको दिनदेखि आजको दिनसम्म हामी 30-30 वर्षसम्म शिक्षा क्षेत्रमा जुन चाहिँ हामीले चाहिँ यो समाजको सेवा गऱ्यौँ, अब राजनीति मार्फत हामी सेवा गर्न चाहन्छौँ र जनताले त्यो कुरालाई अत्यन्त स्वीकार्यको रूपमा अत्यन्त सकारात्मक रूपमा लिएको छ।
जस्तै अब दुर्गा सर तपाईँलाई एउटा आरोप के लाग्छ भने तपाईँले चाहिँ पार्टीको एजेन्डा राष्ट्रिय एजेन्डालाई नै बढी फोकस गरेको, धनगढी उपमहानगरपालिकामा डुबानको समस्या, यहाँ चाहिँ भनौँ न खुला मञ्चको अभाव छ, होइन यहाँ सभा हल छैन, यहाँ चाहिँ जनताले चाहिँ अहिले पनि त्यही त कर बढेका कुराहरू छन्, करका कुराहरू छन्, त्यसपछि गएर यहाँ भनौँ फाप्ला मैदानका कुराहरू छन्,
समस्या यी थुप्रै जाने समस्याहरू छन्। तर यी समस्याहरूलाई मैले एउटै सेन्टेन्समा मैले अघि के भने भन्दा पूर्वाधार विकास भनेर भने, यसलाई मैले तपाईँलाई अब कति बुझेँ कति बुझ्नु भएन, मैले यी सम्पूर्ण समस्याहरूलाई एउटै सेन्टेन्समा के एड्रेस गरेँ भन्दाखेरि पूर्वाधारको समस्या भने त्यो पूर्वाधारको समस्याहरूलाई हामी एक एक गरेर प्राथमिकताको आधारमा हामी चाहिँ एड्रेस गर्नेछौँ।
अब एउटा कुरा बताउनुहोस् दुर्गा सर, अहिले देखिएका अनुहारहरू अर्थात् तपाईँको प्रतिस्पर्धा हेर्ने हो भने अब स्वतन्त्र उम्मेद्वार गोपाल हमाल त्यसै गरी निरपौड नेपाली काङ्ग्रेसका तर्फबाट उहाँको विचार पनि हामीले राख्यौँ, एकैछिनपछि हामी रामसमज राणाको पनि विचार राख्दैछौँ। यो अवस्था हेर्दा तपाईँको उम्मेदवारी र गोपाल हमालको उम्मेदवारीलाई हामीले तुलना गर्ने हो भने दुइटैको विकासको एजेन्डा बढी र दुइटै एउटा बौद्धिक क्रान्तिको कुराहरू र सहरलाई स्मार्ट बनाउनुपर्छ र यहाँ चाहिँ भनौँ न विदेशी लगानी पनि भित्र्याउनुपर्छ भन्ने जस्तो सोच ल्याइरहँदा तपाईँ र गोपाल हमालको बिचमा चाहिँ के फरक छ हामीलाई बताउनु न तिनवटा बुदा।
होइन मेन कुरा के हो त भन्दाखेरि म चाहिँ के अरे अब नेकपा एमालेको उम्मेदवार हुँ, म मेरो सबैभन्दा ठुलो फरक त के हो भन्दाखेरि नेकपा एमाले यो मुलुकको राष्ट्रियताको चाहिँ के अरे धारलाई चाहिँ के अरे अगाडि बढेको पार्टी हो। नेकपा एमाले यो मुलुकको राष्ट्रियता, राष्ट्रिय एकता, राष्ट्रिय अखण्डता र राष्ट्रिय सर्वसत्तालाई जोगाएर रहेको पार्टी हो, एउटा राष्ट्रवादी चाहिँ के अरे शक्ति हो। त्यसरी नेकपा एमालेसँग कुनै एउटा व्यक्ति दाजिन्छ भन्ने कुरामा मलाई चाहिँ विश्वास लाग्दैन, किन भन्दा नेकपा एमाले त आज मुलुकको सर्वश्रेष्ठ चाहिँ के अरे पार्टीको रूपमा रहेको छ। जहाँसम्म विकास एजेन्डाहरू एउटा यो चेन्जको लागि बौद्धिक क्रान्ति यो त मेरो एजेन्डा हो, यो विकासको लागि बौद्धिक क्रान्ति यो त मेरो एजेन्डा हो, यो कसले चाहिँ के अरे भन्यो यो अरूको एजेन्डा भनेर आज विकासको चाहिँ विकास भनेको चाहिँ के हो भन्दा सकारात्मक परिवर्तनको एउटा चाहिँ स्वाभाविक प्रक्रिया हो जो गतिशील छ। त्यो गतिशीलतालाई दिनको निमित्त बौद्धिक क्रान्ति आवश्यक छ, किन भन्दा जबसम्म जनतामा यो एउटा राजनीतिक चेतनाको स्तर, विकास सम्बन्धी चेतनाको स्तरमाथि उठ्दैन, त्यो चाहिँ के अरे विकास दिगो नहुन सक्ने भएको हुनाले त्यो सस्टेनेबल बनाउनको निमित्त चाहिँ के अरे नेकपा एमालेको एजेन्डा हो। हामी नेकपा एमालेको उम्मेदवार भएको हुनाले हाम्रो चाहिँ कम्पेयर सायद राजनीतिक चाहिँ के अरे अरू दलहरूभन्दा पनि हामी सर्वश्रेष्ठ रूपमा अगाडि
एउटा कुरा दुर्गा सर, किनभने लामो समय जो चाहिँ राजनीतिमा होमिएका छन्, जो चाहिँ सार्वजनिक पदहरू धारण गरेर बेला बखतमा चाहिँ प्रतिनिधि गरेका छन्, त्यहाँ उहाँहरूसँग अनुभव छ, तपाईँसँग त्यो अनुभव पनि छैन। भोलि जितेर गएपछि तपाईँले राजनीतिक रूपमा या भनौँ जसरी अहिले
मैले सरलाई यहीँनिर रोकेर के आग्रह गर्न चाहन्छु भन्दा अहिलेको न्युनिस्ट जानेको जो मेकानिजम उपमहानगरपालिकामा इस्टाब्लिस हुँदैछ,
हजुर,
त्यो मेकानिजम भनेको एउटा जाने हाई लेभलको ब्युरोक्रेटको नेतृत्वमा
त्यो
मोबिलाइज हुने भएको गर्न म सक्छु। अब राजनीतिमा अनुभव नहुनुभयो ल तपाईँले कसरी भन्नुभयो राजनीतिमा मसँग अनुभव छैन भनेर म तपाईँको चाहिँ के अरे 20-20 वर्षसम्म यो नेकपा एमालेका विभिन्न पार्टीका चाहिँ के विभिन्न चाहिँ कमिटीमा म कमिटेड हुँदै अहिले पार्टी प्रचार विभाग प्रमुख र जिल्ला कमिटी सचिवालय सदस्य छौँ। यद्यपि त्यो चाहिँ के अरे तपाईँको चाहिँ एउटा राज्यको कुनै एउटा राजकीय पदमा नपुगेको अवस्था मात्रै हो, होइन भने त राजनीतिका चाहिँ प्रत्येक चाहिँ के अरे एङ्गललाई मैले एनालाइसिस गरेकै अवस्था छ कि त्यसमा तपाईँ म फेरि राजनीति शास्त्रकै विद्यार्थी भए हुनाले मलाई चाहिँ डिल गर्न चाहिँ गाह्रो भन्ने प्रश्नै उठ्दैन। बरु मलाई त मेरो त यो पढाइ पनि यतैतिर भएको राजनीति शास्त्रकै विद्यार्थी, अब मैले प्र्याक्टिकल पनि यतैतिर गर्न पाएँ, मलाई त झन् सहिले पो भयो जस्तो लाग्यो त।
जस्तै दुर्गा सर तपाईँलाई राम्रोसँग अध्ययन रहेछ, किनभने सचिव र सहसचिव लेभलको अब नयाँ कर्मचारीहरू धनगढी उपमहानगरपालिकामा आउँदै हुनुहुन्छ, ती कर्मचारीलाई सक्ने चलाउन सक्ने क्षमता तपाईँसँग हुनेछ, कानुन बनाउन सक्नुहुनेछ तपाईँले?
अफकोर्स, किन नै मसँग त म त क्याम्पसी भएर बसेको मान्छे नि, मसँग त एडमिनिस्ट्रेटिभ क्यापासिटी पनि त छ नि जाने। अब कानुन बनाउने आवश्यकता पर्दा यो त हाउस पनि आफै छ, मेरो चाहिँ पार्टी चाहिँ नेकपा एमाले 100% चाहिँ के अरे हामी चाहिँ एब्सोल्युट मेजोरिटीकै साथ त्यहाँ जाँदैछौँ। हामी चाहिँ आवश्यकता पऱ्यो यो चाहिँ के अरे उपमहानगरपालिकामा कस्तो खालको कानुनको आवश्यकता पर्छ, कुन कानुनलाई संशोधन गर्नुपर्छ, हामी त्यसलाई तुरन्तै चाहिँ के अरे एमेन्डमेन्ट गरेर चाहिँ के अरे अगाडि बढ्छौँ, किन भन्दा यो चाहिँ हाउस पनि त्यहाँ भयो भने हामीलाई कुनै गाह्रो हुँदैन, बरु चाहिँ अन्य दलहरू वा अन्य व्यक्तिहरूलाई त्यो गाह्रो हुन्छ। सक्छ, मलाई त्यसमा कुनै गाह्रो छैन।
दुर्गा सर, अब जित्ने आधार हामीलाई दिनुहोस्, यति धेरै काम गर्नका लागि जित्नु पर्ला। अहिले भन्नुभयो कि निरपौरले मेरो प्रतिस्पर्धा कसैसँग छैन, तपाईँको प्रतिस्पर्धा कोसँग होला? तपाईँले जित्ने आधार हामीलाई दिनुहोस्। अब
दलीय व्यवस्थामा विभिन्न दलहरू उत्रिसकेपछि मेरो प्रतिस्पर्धा कसैसँग छैन भन्नु भने त्यो चाहिँ सायद चाहिँ सान्दर्भिक कुरो हो जस्तो मलाई लाग्दैन। किनभन्दा यदि दलीय प्रतिस्पर्धामा कसैसँग चाहिँ प्रतिस्पर्धा नभए त त्यो त म सिधै निर्विरोध भइहालेँ नि, होइन र त्यो त कुनै लजिक नै भएन, होइन। अब यसरी यति एघारवटा चाहिँ के अरे उम्मेदवार मैदानमा चाहिँ के अरे छन्, यतिका दलहरू मैदानमा छन्, अब जहाँसम्म चाहिँ नजिकको चाहिँ प्रतिस्पर्धी दलको भनेर चाहिँ के अरे त्यो स्वाभाविक प्रश्न मेरो लागि सायद मैले त्यसको ठ्याक्कै जवाब दिनुपर्दा नेपाली कङ्ग्रेस मेरो चाहिँ प्रतिस्पर्धी हुन सक्छ।
जस्तै अहिले हेर्दा धेरैले के भन्छन् भने नेपाली काङ्ग्रेसलाई यो प्रदेश नम्बर 7 चाहिँ राम्रो पार्टीको रूपमा पनि लिइन्छ र स्पेसली धनगढीलाई चाहिँ काङ्ग्रेसको गढ मानिन्छ। यो उपमहानगरपालिका क्षेत्र नम्बर 6 काङ्ग्रेसका सभापति प्रधानमन्त्री शेरबहादुर देउवा जितेको एरिया पनि मानिन्छ र हाललाई सांसद पनि उहाँहरूकै पार्टीको पुष्करनाथ ओझा हुनुहुन्छ। यो अवस्थामा एमालेलाई जित्नलाई त फलामको चिउरा चपाउनु जतिको चुनौती छैन र?
सबैभन्दा ठुलो कुरो समय बलवान हो, हेर्नुहोस्, कुनै पनि चाहिँ के अरे गढ चाहिने भन्ने कुरा हुँदैन, समय गढ हो। हामी के आग्रह गर्न चाहन्छौँ भन्दाखेरि धनगढीको महानगरपालिकाका लोकतन्त्रका सम्मानित चाहिने के अरे न्यायाधीशहरूले नेकपा एमाले समातेको राष्ट्रियताको धारको पक्षमा उहाँहरू हुनुहुन्छ, उहाँहरू इन्टेलेक्चुअल सर्कलहरू नेकपा एमाले बोकेको जुन चाहिने के अरे विकासवादी एजेन्डा छ त्यसको चाहिने पक्षमा हुनुहुन्छ। जनता कसै कुनै पनि पार्टीको हुँदैन, जनता विकासको हुन्छ, जनता कन्टेम्पोरेरी पोलिटिकल एजेन्डाको पक्षमा लाग्ने चाहिने कुरा हो। त्यसो हुनाले जनता कसैको हो भन्न त मिल्दै मिल्दैन नि। जनता त तपाईँको चाहिँ समकालीन राजनीतिक मुद्दाकोले चाहिँ समातेको छ, समकालीन विकासवादी मुद्दाकोले समातेको छ, त्यसको चाहिँ के अरे मतलब पक्षमा जनता लाग्छ। अब तपाईँ हेर्दै जानु होला नि 14 गतेको जनताको भर्डिक्ट कसको पक्षमा आउँछ।
दुर्गा सर, अहिले एउटा आरोप तपाईँलाई के लाउँछन् भने तपाईँ डोटीको बाहुन समुदायबाट प्रतिनिधित्व गर्ने हुनाले डोटी र अछामको तपाईँले नारा लगाउनु भएको छ अरे डोटीको मान्छे हो मलाई जिताउनु पर्छ भन्ने पक्षमा।
नेकपा एमालेको क्याडर हो, नेकपा एमाले तपाईँको जातीयतामा क्षेत्रीयतामा कहिले पनि विश्वास गर्दैन। हामी जाने गरी वर्गीय विभाजनमा विश्वास गर्छौँ। म एउटा निम्न मध्यम वर्गको मान्छे, आज निम्न मध्यम वर्गको मान्छेले नेकपा एमाले पत्याएर मलाई चाहिँ उपमहानगरपालिकाको प्रमुख जसो गरिमामय पदमा अगाडि सारेको छ। त्यसैले सम्पूर्ण निम्न मध्यम वर्ग मध्यम वर्गका आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू यो अक्ष क्षेत्रका भन्दा पनि सम्पूर्ण निम्न मध्यम वर्ग तथा मध्यम वर्गका आदरणीय चाहिने के अरे दाजुभाइ तथा दिदीबहिनीहरू जसले यो धनगढी उपमहानगरपालिकाको एउटा चाहिने के अरे जसले चाहिने प्रविधि चाहिँ युक्त चाहिने सहरको रूपमा हेर्न चाहेका छन्, जसले चाहिने के अरे औद्योगिक सहरको रूपमा हेर्न चाहेका छन्, जसले पर्यटकीय सहरको रूपमा हेर्न चाहेका छन्, जसले भ्रष्टाचारलाई निर्मूल पार्न चाहिने एउटा बलियो इच्छा शक्ति भएको व्यक्ति चाहिने मेयरको रूपमा स्थापित होस् भन्न चाहेका छन्, उहाँहरूको म एउटा कमन चाहिने के अरे क्यान्डिडेट भएको हुनाले मेरो कसै एउटा चाहिने के अरे समुदायको कुनै एउटा चाहिने के अरे जातको कुनै एउटा क्षेत्रको उम्मेद्वार होइन, म समग्रमा निम्न मध्यम वर्ग तथा मध्यम वर्ग वा नेकपा एमालेको उम्मेद्वार हो।
अन्त्यमा एउटा प्रश्न आएको छ हामीलाई, प्रकाश साई ठकुरीजीले सुन्दै हुनुहुन्छ यतिखेर, र उहाँले फेसबुकमा मलाई मेसेन्जरमा मेसेज गर्नुभएको छ। अब हुने धनगढी र अतरिया जोडिन लागेको 6 लाइनको सडकको भनौँ न विषयमा तपाईँको विचार के छ भनेर उहाँले सोध्नु भएको छ।
यो विषयमा त अस्ति चौरामा भएको बहस कार्यक्रममा मैले मेरो प्रष्ट धारणा राखिसकेको छु, त्यो के हो भन्दा विन एन्ड विन थ्योरीको आधारमा द्वन्द व्यवस्थापन गरिनेछ। त्यसमा चाहिँ नि यो सडकको जुन चाहिँ द्वन्द आएको छ, सडक चाहिँ के अरे घर भएका साथीहरूको भनाइ के छ भन्दा 75 फिटभन्दा माथि जानु हुँदैन, होइन, एक साइडमा 75 अर्को साइडमा 75 टोटल 150 फिटभन्दा माथि जानु हुँदैन भन्ने छ। अनि अर्को अहिले चाहिँ के अरेको योजना 6 लेनको सडकको चाहिँ के अरे छ। अब मैले चाहिँ मेरो चाहिँ के अरे पार्टी र मैले के भनेको छु भन्दाखेरि सबभन्दा उचित कुरा के हुन्छ भन्दा विन एन्ड विन थ्योरीको रूपमा हामी दोहोरो जित चाहिने के अरे प्रणाली मार्फत यो द्वन्द्वलाई हामी व्यवस्थापन गर्नेछौँ। मैले त्यहाँ पनि त्यही बोलेको छु, यहाँ पनि त्यही बोल्छु।
थ्याङ्क यू सो मच सर, अल द बेस्ट, यहाँलाई अग्रिम शुभकामना छ, जितेर मेयर बन्नुहोस् हाम्रो शुभकामना छ। थ्याङ्क यू सो मच,
थ्याङ्क यू सो मच।
यतिखेर हामीसँग हुनुहुन्थ्यो नेकपा एमालेको तर्फबाट धनगढी उपमहानगरपालिकामा मेयर पदका उम्मेद्वार दुर्गा प्रसाद जोशी हामीसँग चर्चा परिचर्चा रहेको बसमा हुनुहुन्थ्यो। हामी यतिखेर छोटो व्यापारिक विश्राममा जान्छौँ र ब्रेकपछि हामी सिधै राम समाज राणासँग चर्चा गर्छौँ, किनभने गोपाल हमाल यतिखेर मोटरसाइकल ऱ्यालीमा हुनुहुन्छ र उहाँ अत्यन्त व्यस्त हुनुहुन्छ, उहाँको समय खोजेका थियौँ हामीले हिजो यस टेस्ट टेलिभिजनमा उहाँको बस गऱ्यौँ, आज हामी निर्प ओडसँग बस गर्दैछौँ। यतिखेर हामी छोटो व्यापारिक विश्राममा जान्छौँ र ब्रेकपछि हामी राम समाज राणासँग चर्चा गर्नेछौँ।
नेपाली काङ्ग्रेसका तर्फबाट धनगढी उपमहानगरपालिकाका मेयर पदका उम्मेद्वार निर्प ओड
उपमेयरकी उम्मेदवार सुशीला मिश्र भट्ट लगायत 19 वडाका वडा अध्यक्ष र सदस्यहरूलाई रुख चिन्हमा मतदान गरी अत्याधिक बहुमतले विजयी गराऊ। जय नेपाल।
धनगढ़ी की समग्र विकास और आर्थिक उन्नति के ताही हमर अभियान, आधुनिक सुंदर शहर के ताही हसिया हथौड़ा में मतदान, जहे असार 14 गते स्थानीय तह के निर्वाचन में धनगढ़ी उपमहानगर पालिका के नेकपा माओवादी केंद्र के तरफ से मेयर के उम्मीदवार राम समझ राणा और उपमेयर के उम्मीदवार शांति अधिकारी छेत्री लगायत सब पदाधिकारी के गोलाकार भित्र की हसिया हथौड़ा में वोट डार के अत्यधिक मत से विजय करामे। प्रचार प्रसार समिति धनगढ़ी।
यही असार 14 गते हुन गइरहेको स्थानीय निर्वाचनमा धनगढी उपमहानगरपालिकामा नेकपा एमालेका तर्फबाट प्रमुख दुर्गा प्रसाद जोशी, उपप्रमुख रुक्मणी देवकोटा लगायत सम्पूर्ण वडाका पदाधिकारीहरूलाई सूर्य चिन्हमा मतदान गरी अत्याधिक बहुमतले विजयी गराऊ।
अरूलाई हेर्यौं धेरै पटक, यस पटकको पालो रापरपाको यही असार 14 गते हुन गइरहेको स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा धनगढी उपमहानगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट कुशल, इमानदार र सरल व्यक्ति विष्णु बहादुर साउलाई राष्ट्रिय प्रजातन्त्र पार्टीको चुनाव चिन्ह गाई चिन्हमा मतदान गरी अत्यधिक बहुमतले धनगढी उपमहानगरपालिकाको मेयर पदमा विजय गराउन धनगढी उपमहानगरपालिका वासीहरूलाई हार्दिक अनुरोध गर्छु। राष्ट्रिय प्रजातन्त्र पार्टी प्रचार प्रसार समिति धनगढी उपमहानगरपालिका। सडक बत्ती ऊर्जा, घर घरमा लाल पूर्जा, जनसहभागिता मूलक विकास, धनगढी उपमहानगरपालिका 14 को निकास, आर्थिक समृद्धिका लागि हाम्रो अभियान, आधुनिक सुन्दर शहर निर्माणका लागि हसिया हथौडामा मतदान, आदरणीय बुवा आमा दाजुभाइ तथा दिदीबहिनीहरू, यही असार 14 गते हुन गइरहेको स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा धनगढी उपमहानगरपालिका 14 नेकपा माओवादी केन्द्रको तर्फबाट अध्यक्ष पदका उम्मेद्वार टीकाराम सापकोटालाई गोलाकार भित्रको हसिया हथौडामा मतदान गरी अत्यधिक बहुमतले विजय गराउनु हुन हार्दिक अनुरोध गर्दछौँ। प्रचार प्रसार समिति धनगढी उपमहानगरपालिका 14 नेकपा माओवादी केन्द्र। राष्ट्रियता, समाजवाद र लोकतन्त्रको अभियान, नेपाली काङ्ग्रेस रुख चिन्हमा मतदान, आदरणीय बुवा आमा दाजुभाइ तथा दिदीबहिनीहरू, आसन्न यही असार 14 गते हुन गइरहेको स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा नेपाली काङ्ग्रेसको तर्फबाट धनगढी उपमहानगरपालिका वडा नम्बर 8 का अध्यक्ष पदका उम्मेद्वार नारायण प्रसाद बराललाई नेपाली काङ्ग्रेसको चुनाव चिन्ह रुखमा मतदान गरी अत्यधिक बहुमतले विजय गराउन हुन हार्दिक अनुरोध गर्दछौँ।
समृद्धि, समानता र सबल राष्ट्रको आधार, गाउँदेखि केन्द्रसम्मै एमालेको सरकार, हाम्रो धनगढी हाम्रो पहिचान, समृद्ध धनगढी हाम्रो अभियान, आदरणीय बुवा आमा तथा दाजुभाइ दिदी बहिनीहरू, यही असार 14 गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा धनगढी उपमहानगरपालिकाको एकमात्र महिला वडा नम्बर 2 का अध्यक्ष पदका उम्मेद्वार विष्णुपुरीलाई नेकपा एमालेको चुनाव चिन्ह सूर्य चिन्हमा मतदान गरी अत्यधिक बहुमतले विजयी गराउ।
आदरणीय श्रोता पुनः यहाँहरु सम्पूर्णलाई स्वागत छ। कार्यक्रम तातो बहस हुँदै हुनुहुन्छ। सुदूरपश्चिमको आवाज हो यो दिनेश एफएम 93.8 मेगाहर्जमा। म छु कार्यक्रम प्रस्तुत नवराज धानुक। भने हामी आज अन्तिम दिन धनगढी उपमहानगरपालिकाका मेयरसँग कुराकानी गर्दैछौँ भने भोलि हामी समग्र जिल्ला र जिल्ला बाहिर कञ्चनपुर जानेछौँ। टेलिफोनबाट चर्चा परिचर्चा बहस गर्नेछौँ भने यतिखेर नेपाली काङ्ग्रेससँग हामीले चर्चा गऱ्यौँ, नेकपा एमालेसँग चर्चा गऱ्यौँ भने अब नेकपा माओवादी केन्द्रको पालो छ र हिजो मात्रै उहाँका पार्टी अध्यक्ष नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फुलबारीमा गरेको आमसभासँगै उहाँहरूको माहौल कसरी तयार पार्दै हुनुहुन्छ। रामसमझ राणा एकजना प्रभावशाली नेता पछिल्लो समय सबैको आशाको केन्द्र सम्भवतः लाग्छ बाजी कहीँ कतै सबैको चर्चा हुँदाहुँदै बाजी कहीँ रामसमझ राणाले मार्ने त होइनन्। यही विषयमा हामी कुराकानी गर्दैछौँ। उहाँलाई म वेलकम गर्छु। रामसमझ राणाजी यहाँलाई स्वागत छ कार्यक्रम तातो बहसमा।
हजुर धन्यवाद।
आराम हुनुहुन्छ? अन्तिम दिनमा छौँ हामी, करिब करिब एक दिन बाँकी छ। यो अन्तिम दिनका घडीमा कसरी चुनावको प्रचार प्रसारलाई तीव्र बनाइरहनु भएको छ आफ्नो पक्षमा रामसमझ राणाजी?
हजुर हामी लागेछौँ पुरा टोल टोलमा, हाम्रो टोल भेला र आशीर्वाद लिँदै भोट माग्दै अहिले हाम्रो एक नम्बरमा हाम्रो चाहिँ कार्यक्रम चलिरहेको छ। अब म एक नम्बर पुग्दैछु
अहिले। जुन भनौँ न माहौल नेकपा माओवादी केन्द्रको बनेको छ कि 2064 फर्किन आँटेको हो धनगढी उपमहानगरपालिकामा?
अब त्यस्तै त्यस्तै देखिन्छ।
के राणा समुदायको व्यक्ति भएको कारणले तपाईँलाई अत्यन्तै मन परा हुन् कि तपाईँको क्यापेसिटी भएर पार्टीले टिकट दिएर तपाईँ यतिखेर सबैको चर्चाको केन्द्रमा हुनुहुन्छ? रामसमझ राणाजी बताउनुहोस् आज जनतालाई।
यसमा दुइटै चिज छ, एउटा आफ्नो क्यापेसिटी पनि रामसमझ राणाको भएर पनि त्यो पनि हो, दोस्रो चाहिँ एउटा अब राणा समाज अलिकति हाम्रो राणा चाहिँ समाज बढी भएर पनि हुनसक्छ।
अब बताउनुहोस् तपाईँका चुनावी एजेन्डा के छन्? तपाईँले पाँच वर्षमा जितेर गएपछि के योजना लिनु भएको छ, के गर्ने सपना देख्नु भएको छ र चुनावी एजेन्डा प्रतिबद्धता पत्रहरू हामीसँग बताउनुहोस्। के छन् तपाईँले पाँच वर्षमा गर्न सक्ने कामहरू, के लगेर जाँदै हुनुहुन्छ जनताको बिचमा?
हामीले पाँच वर्षमा काम गर्नुपर्ने, हामीले धनगढीको जुन अहिले डुबान क्षेत्र जुन छ, डुबान क्षेत्रलाई पहिलो नम्बरमा हामीले जनताहरूलाई त्यसलाई चाहिँ जल निकास गरेर मुक्त गर्छौँ।
हजुर।
दोस्रो नम्बरमा हामीले त्यो सँगसँगै हाम्रो ठुलो समस्या अहिले भनेको किसानको छ। अब तपाईँको आषाढ आज चाहिँ 10-12-11 गते 10 गते भइसक्यो, पानी परे छैन, आकाशे भरमा चाहिँ किसान दाजुभाइहरू खेती गर्न चाहिँ पर्खेर बसेका छन्। त्यसलाई मैले के भने म गइसकेपछि यहाँ चाहिँ तपाईँहरूलाई दुई बिघामा एउटा मोटर र एउटा चाहिँ टेबल र एउटा चाहिँ किसान मिटर मैले चाहिँ अनुदानमा वितरण गर्ने, मैले त्यसरी चाहिँ उहाँहरूलाई त्यो कुरा चाहिँ मैले आफ्नो एजेन्डाहरू अगाडि बढाएको छु। किन भन्दाखेरि हाम्रो 85% यहाँ धनगढी उपमहानगरपालिकाभित्र धनगढी महानगरपालिकाभित्र एउटा चाहिँ 85% किसान दाजुभाइ भएको हुनाले हामीले पहिलो यो किसान लेभलमा चाहिँ अगाडि विकास गर्नुपर्छ, अनि मात्र हाम्रो धनगढी उपमहानगरपालिका विकास हुन्छ भन्ने मैले त्यसरी देखेको छु। किन भन्दाखेरि जहाँसम्म यो किसानहरू माथि जान सक्दैन त्यहाँसम्म हाम्रो यो धनगढी उपमहानगरपालिका धनी हुन सक्दैन। त्यसले गर्दा मैले सबभन्दा बढी किसानलाई ध्यान दिने र यहाँ चाहिँ गरिब वर्गलाई, यहाँको चाहिँ दलित वर्गलाई, यहाँ चाहिँ तपाईँको अहिले मैले धेरै ठाउँमा गएको छु कुना कप्चामा, तपाईँको बस्तीहरू अहिले अवसर व्यस्त छ, हाम्रा यो चाहिँ यो तपाईँको कमैयाहरूले सुकुम्बासीहरूले जग्गा जोत खोद गरिराखेका छन्, लाल पूर्जा पा छैन, त्यसै गरी तपाईँको धेरै ठाउँमा त्यस्तै समस्या छ। हेर्नुहोस् कुनै ठाउँमा खोलाले बगाइराखेको छ, गाउँ बस्ती बगाइराखेको छ, त्यसलाई चाहिँ हामीले एउटा गुरु योजना बनाएर
वास्तवमा तपाईँले यो कटानको कुरा गरिरहँदा धेरैले अहिले के भन्छन् भने धनगढीलाई स्मार्ट सिटी बनाउँछौँ हामी, खोला नाला अतिक्रमणलाई हटाउँछौँ, रिङ रोड बनाउँछौँ, यस्ता सपनाहरू बाँडिरहनु भएको छ। यहाँ खुला मञ्च छैन, जनताले धेरै समस्या भोगेका छन्। रामसमझ राणाजी तपाईँले जितेर गएपछि यी विषयमा तपाईँले कसरी काम गर्नु होला?
यसमा पनि एकदम अवश्य नै, यसमा किन भन्दाखेरि हामीले धनगढी सुदूर पश्चिमको एउटा मुटु भएको हुनाले एउटा चाहिँ बस व्यवस्थापन भएको छैन, बस पार्कै छैन, त्यसलाई हामीले एउटा कुनै न कुनै ठाउँमा हामीले बस पार्क बनाउनु पर्छ भनेर हामीले त्यसरी राखेका छौँ। र तपाईँको अहिले खेल मैदान छैन, हामीले सुदूरपश्चिममा खेलाडीहरू उत्पादन धनगढी उपमहानगरपालिकाबाट नमुनाको रूपमा खेलाडी उत्पादन गर्नुपर्छ। हामीले त के भनेको छ भने प्रत्येक वाडामा एउटा चाहिँ खेलकुद मैदान हुनुपर्छ र यो धनगढी उपमहानगरपालिकामा पनि एउटा दर्शनशालालाई एउटा व्यवस्थित गर्ने र अर्को चाहिँ खेल मैदान खपलालाई चाहिँ विशेष ध्यान दिने त्यसरी चाहिँ हामीले भनेका छौँ। यो खेल मैदानलाई पनि ध्यान दिनुपर्छ। अनि तपाईँको जुन अहिले रिङ रोडको कुरा हो, हामीले 19 वटै वाडामा रिङ रोड स्थापना गरेर हामीले नगर बस चलाउने भन्ने कुरो हामीले गरेका छौँ र यो जुन पिच रोडहरू छन् जो पिच रोडहरू छन् त्यो पिच रोडलाई हामीले के भनेछौँ भने यो पिच रोडलाई हामीले के भनेछौँ भने यो अब चाहिँ धनगढी उपमहानगरपालिकाभित्र जति बजेटहरू आउँछ यो बजेटहरू हामीले अब धनगढी यो ठेक्का पट्टाबाट हामी गर्दैनौँ अब हामीले किसान मार्फत हामीले यहाँको चाहिँ जनसमुदाय मार्फत यो विकास गर्ने हो त्यहाँबाट हामीले चाहिँ आफ्ना बेरोजगारी समस्याहरू हामीले अन्त गर्छौँ बेरोजगार
वास्तवमै अब यति धेरै काम गर्नलाई राम समझ राणाजी तपाईँले जित्नु पर्ला अहिलेसम्मको उदाहरण इतिहास हेर्ने भने राणा समुदायको उपमेयर अहिलेसम्म हारेको छैन तपाईँ मेयरमा हुनुहुन्छ तपाईँ जित्न सक्ने आधार हामीलाई दिनुहोस् अब
जित्न सक्ने आधार धेरै छन् हजुरको हाम्रो पार्टीले त्यत्रो चाहिँ एजेन्डाहरू हाम्रै पार्टीकै एजेन्डामा देशहरू घुमिराखेको छ हाम्रै पार्टीले गर्दा आज जनताले सिंहदरबारको अधिकार जनताले पाएका छन् हाम्रै पार्टीले गर्दा आज तपाईँको जनताले पहिलो सरकारमा हाम्रो पार्टीले तपाईँको 30,000 रुपियाँ जनताहरू गरिब जनताहरूको 30,000 ऋण मिना गरेको थियो 1,00,000 ऋण चाहिँ तपाईँको ब्याज मिना गरेको थियो आज महिलाको अधिकार 40% हाम्रै पार्टीले गर्दा दियो आज समानुपाती समावेशीको मुद्दा हाम्रै पार्टीले गर्दा लागू भएको छ आज तपाईँको महिला दिदीबहिनीहरू 40% अधिकार पाएका छन् तपाईँको हाम्रै पार्टीले गर्दा कमैयाहरूले कमैया सुकुम्बासी कमैयाहरूले अहिले मुक्ति पाएका छन् एउटा जमिनदारको घरमा जिन्दगीभरि बिताउनु पर्ने त्यो चाहिँ हाम्रो चाहिँ हाम्रै चाहिँ कारणले गर्दा
भनेपछि तपाईँको पार्टीको एजेन्डाले गर्दा तपाईँ जित्दै हुनुहुन्छ रामसमझले राणाजी तपाईँको प्रतिस्पर्धा कोसँग होला अब
प्रतिस्पर्धा अब प्रतिस्पर्धामा सबै उत्रेका छौँ अब प्रतिस्पर्धा कोसँग हुन्छ कोसँग हुँदैन त्यो त अब रिजल्ट आइसकेपछि थाहा
हुन्छ थ्याङ्क यू सो मच अल द बेस्ट अग्रिम शुभकामना छ रामसमझ राणाजी हाम्रो समय सकियो थ्याङ्क यू सो मच यहाँलाई अग्रिम शुभकामना छ
धन्यवाद
हजुर यतिखेर हामीसँग हुनुहुन्थ्यो नेकपा माओवादी केन्द्रको तर्फबाट रामसमझ राणा आज हामीले तिनजना मेयर पदका उम्मेद्वार तिनवटा पार्टीका नेपाली काङ्ग्रेसबाट निरपोड एमालेबाट दुर्गा प्रसाद जोशी र त्यसै गरी नेकपा माओवादी केन्द्रबाट रामसमझ राणासँग चर्चा परिचर्चा र यो कुराकानीलाई जोड्यौँ भोलि हामी अन्य जिल्लामा प्रवेश गर्नेछौँ आजलाई कार्यक्रमबाट मनोवराज धानुक पनि बिदा माग्छु हवस् नमस्कार।